नमस्कार, उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। म विष्णु विश्वकर्मा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालमा बढ्दै गएको मौरी पालन व्यवसाय र यसका फाइदाका विषयमा छलफल गर्दैछौ। अहिले तराईका विभिन्न जिल्लामा मौरी पालन व्यवसाय बढ्दै गएको छ। स्वास्थ्यका लागि निकै उपयोगी मानिने महको माग बढ्दै गएपछि मौरी पालन व्यवसाय पनि बढ्दै गएको हो। शुरूमा केही जोखिम हुने भए पनि थोरै लगानीबाटै शुरू गर्न सकिने मौरी पालन व्यवसायबाट लाखौं आमदानी गर्न सकिने व्यवसायीहरू बताउँछन्। मौरी पालन व्यवसाय र यसका फाइदाका विषयमा आज हामी दाङका मौरी पालन व्यवसायी दीपलाल चौधरीसँग छलफल गर्दैछौ। समाजशास्त्र विषयमा स्नातकोत्तर गर्नुभएका चौधरीले तीनजना साथीसँग मिलेर दाङको तुलसीपुरमा मौरी पालन व्यवसाय शुरू गरेको तीन वर्षमा 19 जना मानिसलाई रोजगारी समेत दिइरहनु भएको छ। यसै हप्ता काठमाडौँको भिरकुटी मण्डपमा भएको दुई दिने युवा उद्यम सम्मेलनमा भेटिनुभएका चौधरीसँग मैले शुरूमा डिग्री पढेर पनि धेरै पैसा आउँछ भनेर मौरी पालन व्यवसाय शुरू गर्नुभयो कि जागिर गर्ने झन्झटले भनेर सोधेको थिएँ।
त्यो भन्दा पनि सर, विशेष गरेर त जागिरको सिलसिलामा पनि मैले जागिर धेरै ठाउँ पनि पाएँ, तर हल्का पनि काम गरे। तर जागिर भन्ने कुरा चाहिँ खास नेपाली शब्दमा जागिर गिर भने जस्तै भयो। त्यसको मान सम्मान पनि पाएन। आफूले जे गर्नु खोजेको त्यो चाहिँ एउटा गाइडेन्स हुने रहेछ, त्यसको नीति नियममा मजाले चल्ने, आफूले केही इनपुट दिन नसकिने जस्तो भएर मैले जागिरको पछि छोड्या हो सर।
त्यो व्यवसाय गर्दा धेरै रिक्स हो अर्थात् जोखिम हुन्छ भन्छन्, जागिर भन्दा व्यवसाय सुरक्षित हुन्छ कि असुरक्षित हुन्छ?
अब जागिर चाहिँ टोकेकै तलब भत्ता भयो सर, तर व्यवसाय भनेपछि हामीले दुःख गरे पनि आफ्नै, सुख गरे पनि आफ्नै, र फेरि यो अहिले जुन हामीले मौरी सम्बन्धी गरिरहेछौँ यो आफैमा रमाइलो लाग्छ सर। उनीहरू वरपर हामीसँग घुम्छन्, खेल्छन्, हामी उनीहरूको हल्का भाषा पनि बुझे जस्तो हुन्छ। उनीहरूलाई कसरी खाना दिने, कसरी चराउने, कसरी के गर्ने, उनीहरूको जुन धुन हुन्छ त्यसमा नै हामीलाई चाहिँ रमाइलो लाग्छ। अहिले त म लगभग 3 वर्षमा म ग्रेजुएट भए पनि म धेरै युवा साथीहरूलाई विदेश जानुभन्दा यसैमा लाग्नुहोस् भन्ने सल्लाह पनि दिइरहेको छु। अहिले मसँग लगभग 19-20 जना भाइ बहिनीहरू पनि डाइरेक्ट इन्डाइरेक्ट रूपमा चाहिँ आउँदै हुनुहुन्छ, सल्लाह सुझाव दिइरहेको छु। यो व्यवसाय जागिरभन्दा धेरै राम्रो लागिरहेछ सर।
सानैमा तपाईँले मौरीको बारेमा जान्नुहुन्थ्यो, बुझ्नुहुन्थ्यो, मौरीको घर चलाउनुहुन्थ्यो, मौरी चलाउनुहुन्थ्यो, केही हुन्थ्यो कि अहिले आएर मात्र सुरु गर्नुभयो तपाईँले?
सर, यसलाई चाहिँ अलिकति म थारू समुदायमा जोड्न चाहन्छु सर। हाम्रो थारू समुदाय कस्तो हुन्छ भने एक गाउँमा चाहिँ दिशातिर घर हुन्छ, यति मिलेको समाज हुन्छ कि थारू समुदाय। तर अशिक्षितको कारणले गर्दाखेरि, अहिले राजनीति कारणले गर्दाखेरि कम्युनिस्ट काङ्ग्रेस राप्रपा माओवादीले गाउँ गाउँमा फुटाउने चलन भइरहेछ। नत्र हाम्रै संस्थागत संरचना छ, बोट घर मटौ भलमनसा भन्छौँ। त्यसै गरी यो माहुरीसँग जोड्दाखेरि माहुरी पनि एउटा सानो किरा हो, यसले कसरी एउटा रानुको माहुरीको भरमा चाहिँ 17,000 माहुरीहरू चाहिँ सेरोफेरोमा चलिआएर हुन्छन्। यसको अङ्गरक्षकहरू चाहिँ राम्रो नराम्रो आफ्नो जनतालाई हेरेर जस्तो उसले चाहिँ गरिरहन्छ। यो सबैको इतिहास र नेपालको इतिहास, परिवारको इतिहास र माहुरीको इतिहास हेर्दाखेरि, फ्यामिली ब्याकग्राउन्ड हेर्दाखेरि माहुरी जस्तो हामी चाहिँ नेपालीपन हुन सकेका छैन, नेपाली छैन। माहुरीबाट चाहिँ हामीले धेरै सिक्नुपर्छ भन्ने मैले चाहिँ यो व्यवसाय सुरु गरेका हौँ, अहिले राम्रो पनि लागिरहेछ सर।
कति जति तपाईँले कमाउनुहुन्छ नि मासिक मौरी पालन व्यवसाय गरेर, मह उत्पादन गरेर?
अब यसमा ठ्याक्कै भन्न सकिँदैन सर, सिजन र मौसम अनुसार, हावापानी अनुसार पनि। अब कुन सिजनमा कुन किसिमको हामीसँग स्रोतहरू हुन्छन्, भनौँ न यो तोरीको सिजन आयो, त्यसपछि रुदिलोको, चिउरीको, त्यसपछि फापरको, अनि यिनी सिसोका फुलहरू पनि कसरी हुरीबत आउँछ र खसालिन पनि सक्छ, त्यसलाई चाहिँ हामीले कसरी राम्रो हुन सक्छ भन्ने कुरामा चाहिँ हो। र माउरीहरू पनि खास गरेर चाहिँ रानु माउरीमा भर पर्छ सर। हामीले राम्रो भयो भने त एक घरमा हामीले चाहिँ मिनिमम 9 किलोदेखि लिएर म्याक्सिमम 16-17 किलोसम्म पनि लिएको अवस्था छ।
हामी यति बेला नेपाल टुरिज्म बोर्ड अर्थात् नेपाल पर्यटन बोर्डको सभामाथि छौँ। यहाँ कृषि मेला सम्मेलन चलिरहेको छ, मेला भन्दा पनि सम्मेलन चलिरहेको छ, यहाँ देशभरकै कृषकहरू हुनुहुन्छ। त्यसमध्ये मैले दाङका एकजना मह मौरी पालन व्यवसायी र मह उत्पादक एकजना किसानसँग कुराकानी गरिरहेको छु। तपाईँलाई यो मह उत्पादन गर्ने कुरामा कहिले काहीँ त्यो मौरीले टोकेको कुरा, मह उत्पादन गर्दा दुःखको कुरा, अलिकति बढी क्षति बेर्नु परेको कुरा पनि सम्झना आउँछ
छ? सर, यो हामीलाई चाहिँ यो टुरिज्म बोर्डबाट चाहिँ सरहरूले हामीलाई अलिकति सान्था मोचालाई कृषक आयस्तर वृद्धि आयोजनाले हाम्रो व्यवसाय देखेर पूरक अनुदान सहयोग गरेको छ र यसमा चाहिँ धेरै भाइ बहिनीहरू कृषि सम्बन्धी आउँदैछ। तपाईँहरूले पनि युवा साथीहरूले पनि गरेका कामहरू के कस्तो छ लिएर जानु पर्यो भन्ने खबर आएपछि हामी अपर्झट आयौँ। अहिले हामी 5 किसिमको महहरू ल्याएका छौँ, त्यसमा रुदिलो, चिउरी, टोरी, फाप र सिसो छ। तर यहाँ चाहिँ कुरा गर्दाखेरि रुदिलो के हो, चिउरी के हो, टोरी त सामान्यतया थाहा पाएको रहेछ, फाप र सिसो भने पनि के हो भन्ने कुरा चाहिँ कृषि विद्यार्थीले नै जिज्ञासा राख्यो। त्यो पनि नौलो त लागेन, किनभने यो काठमाडौँमा चाहिँ बस्ने भाइ बहिनीहरूलाई थाहा नहुन सक्छ, तर पनि हामीले चाहिँ जानकारी दिइरहेका छौँ। जहाँसम्म सरले टोरी के अरे मौरी टोकीको कुरा गर्नुभयो, हामीलाई टोरीले सुरु सुरुमा त टोक्छ नै, तर पछि उसले चाहिँ मेरै सहयोगी हो भनेर माया पनि गर्छ, हाम्रो उसमा शरीरभरि पनि बस्न सक्छ, हामीभरि बस्छ, हामी उनीहरूलाई चाहिँ राम्रै तरिकाले चाहिँ सार्छौँ, तर हामीलाई चाहिँ माया गर्छ, उसलाई हामी पनि माया गर्छौँ। हामीलाई अहिलेसम्म त्यसरी टोकेको अनुभव त छैन। अनुभव भन्नाले सुरुमा त मलाई पनि टोक्यो, अब ओहो यो व्यवसाय गर्न सकिएला कि नसकिएला, तर पनि यो क्षणिक मात्रै रहेछ। यो जति टोक्यो विदेशमा त भन्न सुन्छु हप्ताको एकचोटि मैले टोकाउनु पर्ने रहेछ अरे, तर हाम्रो स्वदेशमा मलाई त्यति ज्ञान छैन। हामीलाई चाहिँ लाग्छ सुरु सुरुमा त टोक्यो नै, तर त्यति नराम्रो केही पनि भएन, 6 घन्टासम्म अलिकति दुख्छ, तर पछि आफै राम्रो हुने गर्छ। सर,
तपाईँले अलिकति 5 महका किसिम बारे भन्नुभयो, अलिकति तोरी मह धेरैलाई थाहा छ, मौरीले सामान्यतया तोरीको फुलबाट रस चुसेर मह बनाउँछ भन्ने कुरा धेरैलाई थाहा होला। तर तपाईँले फापरको कुरा पनि गर्नुभयो, यो अरूको यो महको बारे पनि अलिकति भनिदिनुहोस् न।
यो चाहिँ खास गरेर चाहिँ रुदिलो, चिउरी, टोरी, फापर, सिसो भनेको चाहिँ स्रोत हो सर। यो चाहिँ जुन बारीमा हामी चाहिँ मह लग्छौँ त्यसमा सेरेना, एलोफेरा मह मौरीहरू लग्छौँ, त्यसमा चाहिँ जुन स्रोतमा हामी चराउँछौँ त्यो स्रोत अनुसार चाहिँ हाम्रो मह काट्छौँ र त्यही मह नै त्यही अनुसार चाहिँ हुने गर्छ। जस्तै रुदिलो बारीमा हामीले घारहरू राख्ने गर्छौँ, रुदिलो बारीमा राखेको घारहरूमा 17,000 मौरीहरू, 2-4 मौरी बाहिर पनि जान सक्ला, तर हामी जुन बारीमा बढी राख्छौँ, जुन बारीको स्रोत लिएर मह लिएर आउँछ त्यसलाई चाहिँ रुदिलो भन्छौँ। त्यसै गरी चिउर पनि जङ्गलमा हुने गर्छ। हामी पश्चिम नेपालको चाहिँ हामीले आरक्षहरूमा र वार्षिक हामीले चाहिँ 5,000 दिएर किसानहरूको घरखेतहरूमा भएको जङ्गलहरूमा भएको पनि हामीले चाहिँ ठेक्का जस्तो लिन्छौँ र त्यहाँ घरहरू राख्ने गर्छौँ। अब तोरीको बारेमा सबैले भनिहाल्नु, तराईमा चाहिँ तोरी 1 हो, तोरीको सिजनमा चाहिँ हामीले तोरीको वरपर छेउछाउमा चाहिँ हामी घरहरू राख्ने गर्छौँ। त्यसै गरी फापर कोडो पनि यो चाहिँ पश्चिम नेपालको तराईमा पनि राम्रो पाउँछ र यो हामीले चाहिँ सिसोको कुरा गर्दाखेरि दाङ बाँके बर्दियामा पनि राम्रो पाउँछ र त्यसै बारेमा जङ्गलमा राखेर चाहिँ हामीले चाहिँ महहरू काट्ने गर्छौँ। सर,
यो गाह्रो कति हो? तपाईँले जहाँ मौरी चबाउन लानुहुन्छ त्यही मौरीले त्यही रस ससेर मह बनाउँछ। तपाईँले पहिल्यै थाहा हुन्छ यसो ठाउँमा लानुपर्छ भनेर, त्यस्तो चरम क्षेत्रहरू कहाँ कहाँ छन् अहिले बढी जसो?
यसमा पक्कै पनि थाहा हुन्छ सर, हामीले चाहिँ हावा बतास कुन जिल्लामा कुन ठाउँमा कसरी चलिरहेछ र मौरीको घर चाहिँ हामीले कसरी राख्नुपर्छ भन्ने कुरा हामीलाई पक्कै पनि थाहा हुन्छ। र सजिलो अप्ठ्यारो कुरामा चाहिँ सार्दाखेरि सर, यिनीहरू सुतेको बेलामा कि बिहानै हामीले सार्नुपर्छ कि रातिको बेलामा सार्नुपर्छ, रिस्की चाहिँ एकदम रिस्की छ सर। हामीलाई चाहिँ यो साँझ या त रातिमा ल्याउँदाखेरि के हो कसो हो भनेर नेपाल सरकारको अथवा नबुझेको साथीहरूले चाहिँ के लग्दैछ, अनैतिक काम गर्दैछ कि जस्तो कुराहरू पनि हुन्छ। तर हामीले पश्चिम नेपालमा त धेरैलाई चाहिँ मन जित्न सकेका छौँ। मौरी भनेको बिहानै लग्नुपर्छ, दिउँसोमा हुँदैन, किनभने चर्न जान्छन्, रानु मौरी फेरि पर्खेर बसेर आउँछ, रानु मौरी नै उसको अङ्गारा छेउहरू आएन भने रानु मौरी आफै पनि निराश भएर भाग्नु पनि सक्छ, छोड्न पनि सक्छ। यी सबै कुराहरू चाहिँ हामीले ख्याल गर्नुपर्छ सर। हामी बिहान हजुरको 3 बजेदेखि 5:30 बिहानै सार्नुपर्ने हुन्छ कि रातिमा जब मौरीहरू आफ्नो पुरै घरमा बसिसकेको अवस्था हुन्छ, त्यसैले यो रिस्की छ। अहिले पनि हामीलाई चाहिँ अनुदान दिने संस्थाहरूलाई रिक्वेस्ट गरेर अवस्था पनि छ, हाम्रो स्रोत क्षमताले भ्याएको छैन। पहिलो सुरुमा त खुसीको कुरा पनि लाग्छ, मौरी व्यवसाय गर्नेलाई यिनी किरा पाल्ने किसान हुन् भनेर अवहेलना गरिन्थ्यो, अहिले चाहिँ बिस्तारै महत्त्व बुझ्दै जाँदाखेरि अहिले मौरी व्यवसाय किसान दाजुभाइहरूलाई हामीलाई राम्रै सकारात्मक पोजिटिभ तरिकाले चाहिँ हेरेको पाउँछौँ, खुसी पनि लाग्छ। रिस्की चाहिँ रिस्की छ सर।
कहिले के त्यसरी टोकेको अनि भ्रानोमर उडेर गएको तपाईले अलपत्र पारेको छ त्यस्तो
छ सर अब त्यो अरिङ्गाल आयो अनि जंगलमा राख्दाखेरि कालो कौवा हुन्छ अरिङ्गाल हुन्छ त्यस्तोमा चाहिँ रानु मौरीको पनि नेपाल सरकारकै जस्तो समुदायकै जस्तो अंगरक्षकहरू भाजस्तो चौकीदार भाजस्तो उसको पनि लेभल लेभलको अंगरक्षकहरू हुन्छ उसको मुख्य अंगरक्षकहरू आएन भनेपछि रानु मौरी आफै निराश हुन्छ र कहिलेकाहीँ खानै नखाएर पनि मर्या अवस्था पनि हुन्छ त्यो कुराहरू चाहिँ हामीले सूक्ष्म तरिकाले अध्ययन गर्नुपर्ने हुन्छ र कमिलाले अथवा कालो कमिला कौवाले पनि त्यसको मुख्य अंगरक्षक भयो भने त्यो रानु मौरी एकदम आफै निष्क्रिय भएर चाहिँ भाग्न सक्छ अथवा चाहिँ खारभित्र पनि मरेको अवस्था छ सर
मर्छ भन्नुभयो किन मर्दो रहेछ रानु मौरी चाहिँ
रानु मौरी सिद्धि त मर्दैन सर तर उसको चाहिँ धेरै कुराहरू नमिलेपछि जस्तै मैले भने सर उसको खानपिनमा उसले ल्याएको उसमा उसको अंगरक्षकहरूले चाहिँ टेस्ट नगर्दासम्म रानु मौरीले आफूले आहारा लिँदैन र ऊ अंगरक्षकमा चाहिँ आहारा नलिँदाखेरि टेस्ट नगर्दाखेरि उसको अरू अरूले चाहिँ खानामा पनि विषादी आइपऱ्यो भने त्यो हिसाबले पनि मर्न सक्छ र उसको आफ्नै मान्यता छ सर अंगरक्षकहरू उसको सुरक्षा गार्डहरू चाहिँ उसलाई के कतिको चाहिँ सुरक्षा दिइरहेछन् आफ्नो सुरक्षाले अथवा चाहिँ भाले मौरी आयो भने पनि उसले चाहिँ कहिलेकाहीँ उसको अंगरक्षकहरूले राम्रोसँग सुरक्षा दिएन भनेपछि मानव जस्तै हो सर एक हिसाबले हुन त किरा हो तर मानवभन्दा पनि राम्रो व्यवहार गरेको हामी पाइरहेछौँ सर
रानु मौरी अरू मौरीको तुलनामा ठुलो सानो हुन्छ कि उस्त्रै उत्रै हुन्छ सब
अलिकति ठुलो हुन्छ सर त्यो चाहिँ पक्कै पनि फरक भइहाल्छ एकदम धेरै ठुलो त हुँदैन तर अरू मौरीभन्दा एकदम राम्रोसँग चिन्न सकिन्छ सर अब मौरी नै नहेरेको नदेखेको र घर नै नहेरेकोलाई त गाह्रो हुन्छ तर रानु मौरी चिन्नलाई त्यति गाह्रो छैन सर किनभने अलिकति साइडमा बसेको र अंगरक्षकहरू उसको छेउछाउमा घुमिरहेको हुन्छ अनि ऊ चाहिँ साइडमा बसिरहेको हुन्छ र आफूले चाहिँ थ्री आई पनि भन्ने गर्छ उसको प्राय जसो तिनवटा आँखाबाट चाहिँ वाच गरिरहेको अवस्था हुन्छ त्यसैले रानु मौरी चिन्नलाई कुनै कठिनाई छैन सर
अरू मौरीको दुईटा आँखा मात्रै हुन्छ
अरू मौरीको पनि दुईटा त्यो मौरीको पनि दुईटा आँखा नै हो त सर तर रानु मौरीको एउटा चाहिँ के भनौँ यसलाई श्रीपेस भनौँ कि अथवा के भनौँ त्यो किसिमको चाहिँ एउटा चाहिँ देखिँदो रहेछ थ्री आई नै भनेर चाहिँ हामीले मौरी व्यवसायीहरूले हामीले त्यसरी चाहिँ निर्णय गर्छौँ आँखा त दुईटा नै हुन्छ सर तर उसको अलिकति के सङ्केत भन्ने कि के भन्ने सर त थ्री आई जस्तै हुन्छ त्यो रानु मौरी चिन्न एकदम सजिलो हुन्छ सर
एउटा घरमा एउटै रानु मौरी हुन्छ कि धेरै हुन्छ
एउटै हुन्छ सर कहिलेकाहीँ चाहिँ सानो रानु छ भने त हुन्छ नै दुईटा तर पछि ठुलो भयो भने आफैमा चाहिँ उनीहरूले कसरी छुट्टिने के गर्ने हामीले चाहिँ दुईटा रानु मौरी छ भनेपछि हामी घर छुट्याइदिनुपर्ने हुन्छ सर हामी थाहा पाइसक्छौँ कि अब त्यहाँ अंगरक्षकहरू पनि त्यहाँ छुट्टिन थाल्छन् त्यहाँ दुईटा रानु मौरी छ भने चाहिँ दुई साइडतिरको जुन पालहरू हुन्छ घरमा जाने त्यहाँ चाहिँ अंगरक्षकहरू मौरीको अंगरक्षकहरू त्यहाँ सङ्केत दिइरहेको हुन्छ कि यसभित्र चाहिँ दुईटा रानु मौरी छन् भन्ने कुरा त्यो उनीहरूको अंगरक्षकबाट चाहिँ हामीलाई राम्रोसँग थाहा हुन्छ सर
यो रानु मौरी जुन तपाईँले शासन गर्छ भन्नुभयो अझ सबै कुरा उसले थाहा पाउँछ मानव जस्तै व्यवहार गर्छ पनि भन्नुभयो रानु मौरीलाई तपाईँले कसरी ल्याउनुहुन्छ उसले बच्चाहरू आफै जन्माउँछ कि तपाईँले अन्तैबाट खोजेर ल्याउनुहुन्छ कि मौरीको पनि अब तपाईँको विशेषता होला विदेशी मौरी स्वदेशी मौरी हाम्रो यहाँकै भएका मौरी पनि विभिन्न किसिमका किसिमहरू होला जसले धेरै मह दिन्छ के छ यसको अवस्था
यसमा सर म सबै विज्ञ व्यक्ति त होइन सर म पनि सानो दुई चार घरदेखि पाल्दै आएर अहिले चाहिँ तीन वर्ष मैले सर जुनसँग कुरा गरेँ सबै विज्ञ त छैन तर पनि आफूले जानकारी पाएको र लिएको अनुभव अनुसार अध्ययन गरे अनुसार चाहिँ सर यो रानु मौरी हामी आफै पनि उत्पादन गर्छौँ रानु मौरीमा चाहिँ हामीले भन्दा पनि एउटा चाहिँ शान्ता मौजालाई कृषक आयस्तर वृद्धि आयोजना मार्फत चाहिँ हामीले सानो अनुदान पाएर रानु मौरी उत्पादन भनेर दाङमै स्थापना गरेका छौँ भने हामी आफै पनि रानु मौरी चाहिँ सिर्जिन्छ सिर्जिसकेपछि रानु मौरी हो कि होइन भन्ने कुरा चाहिँ त्यही घरबाट चाहिँ उसको अंगरक्षकहरूले चाहिँ सङ्केत दिइरह हुन्छ त्यसपछि हामी यो घरमा चाहिँ रानु मौरी छैन र यो रानु मौरी कति वर्षको भयो भन्ने कुरा पनि हामी पालिसकेपछि उसले घरमा दिने रसहरू के कति मात्रामा छ बुढो हो कि पाएको छ कि काँचो छ कस्तो अवस्थामा छ भन्ने कुरो हामी मह काट्दाखेरि पनि थाहा हुन्छ र उसले दिएको महको चाका र महको आकार प्रकारबाट पनि यो रानु मौरी एक्टिभ छ भन्ने कुरा थाहा हुन्छ सर रानु मौरी हामी आफै पनि उत्पादन गर्न सक्छौँ र भित्रबाट पनि बच्चा जन्मिन्छ र तीबाट पनि रानु मौरी चाहिँ छुट्याउन सकिन्छ सर
रानु मौरी आफै चर्न जान्छ
रानु मौरी कहिलेकाहीँ मात्रै जान्छ सर हाम्रो ख्यालमा चाहिँ अहिलेसम्म हप्ताको एक दिन मात्रै उसले चर्नुभन्दा पनि फ्रेस हुनको लागि मात्रै जाने गर्छ ऊ आफै चाहिँ केही पनि ल्याउँदैन चर्न गएपछि पनि उसको अंगरक्षकहरू हुन्छ बढीमा एक दुई सेकेन्ड मात्रै कुनै फुलहरूमा बस्छ तर उसले चाहिँ कुनै पनि चुस्ने काम गर्दैन वरपर उसको अंगरक्षकहरू हुन्छ त्यसपछि आएर फेरि पनि बस्छ अंगरक्षक शिक्षकहरू जबसम्म घरमा आउँदैनन् र रानु मौरी पनि आउँदैन अनि रानु मौरी नआउँदाखेरि अब धेरै मौरीहरू उसको सन्तानहरू चाहिँ के गरम कसो गरम भनेर चाहिँ धेरै जसो चाहिँ वरपर घरको वरपर भुन बनाएर अवस्था हुन्छ। त्यसपछि थाहा हुन्छ कि हामीलाई यो घरबाट चाहिँ रानु मौरी बाहिर निक्लेको छ अनि त्यो घरलाई चाहिँ हामी जुन अवस्थामा छ त्यही अनुसार चाहिँ कुनै पनि हालतमा चलाउनु हुँदैन होइन भने उसले चाहिँ दायाँ बायाँ के कसरी पस्ने हो उसले थाहा नपाउनु पनि सक्छ भनेर चाहिँ हामीले त्यो चाहिँ रिस्की तरिकाले भनौँ कि अथवा चाहिँ उसले आउने जाने क्रममा चाहिँ उसको जुन द्वारबाट प्रवेश के अरे बाहिर गा हो त्यही द्वारबाट चाहिँ भित्र आओस् भनेर चाहिँ हामीले कुनै पनि हलचल गर्दैनौँ राम्रैसँग राख्छौँ र जब रानु मौरी भित्र जान्छ अनि थाहा भइहाल्छ कि सबै मौरी भित्र जान्छन् अङ्गरक्षकहरू चाहिँ 17-19 बिजोरा नै हुने गर्छ उसको अङ्गरक्षकहरू अनि अङ्गरक्षकहरू पनि साथ लागिरह हुन्छन् सर।
अनि यो रानु मौरी र गाउँघरतिर भेरो पनि भन्छ मौरीको कुरा गरिरहँदा भेरो र मौरीमा चाहिँ के फरक छ? गाउँघरतिर भेरो भन्छ भन्दा त्यही मौरीलाई भेरो बनायो कि अरू केही हो?
भेरो भन्दा पनि चाहिँ भिर मौरी भन्छ सर। यसमा यो पहाडतिर हुने हुन्छ यसमा चाहिँ यो महँगो पनि छ र यो खासै रस पनि आउँदैन।
भेरो भेरीमा यो भिरमाको राम्रो मौरीको राम्रो आउँदैन
मह चाहिँ धेरै राम्रो तर यसले धेरै मह दिन सक्दैन। यसमा बढीमा दियो भनेपछि हजुरको 1-1.5 किलो दिन सक्छ। अब हुन त अब मौरीको एक टिपना कस्तो छ भन्ने हुन्छ। भेरी मौरी चाहिँ हाम्रो नेपालको लागि धेरै राम्रो हो तर यो चाहिँ पाउन एकदम कठिन छ। यो भिर पाखाहरूमा हुने गर्छ। त्यो किसिमको नेपाल सरकारले अलिकति सहज गरिदियो अथवा चाहिँ अनुदान दिएपछि त रानु के अरे मौरी पाल्ने व्यवसाय किसानहरूलाई केही सहज हुन्थ्यो होला। यो चाहिँ हाम्रो तराईतिर खासै हुँदैन। यता चाहिँ हामीले सुन्छौँ पोखरातिर पहाडतिर यो हुम्ला जुम्लातिर पहाडतिर चाहिँ हुने
सुर्खेततिर दैलेखतिर पनि हुन्छ मैले पनि देखेको छु। त्यो त्यो भिर मौरीलाई चाहिँ कहिलेका टोक्छ क्या असाध्यै मान्छेलाई यति दुःख दिन्छ तपाईँको मान्छेको ज्यानै जान सक्ने अवस्था पनि हुन्छ। किन मौरी रिसाउँछ त्यस्तो बेला किन रिसाउँछ यसरी?
अब सरले भनेको भिर मौरी र भेरी मौरी फरक हो सर। त्यो भेरी मौरी भनेको रुखहरूमा बस्छ खास गरी चाहिँ सिसोहरूमा बस्ने गर्छ। यो सिसो सिमलको रुखमा बस्छ सर। यो चाहिँ उसको रस मनपर्ने काठ हो सर। उसले चाहिँ मौरी कहिले पनि मान्छेलाई टोक्दैन सर। ऊ सुख्छ हरेक गर्छ तर उसले चाहिँ कहिले पनि टोक्दैन। उसलाई जिस्काएपछि चलाएपछि मात्रै उसले टोक्ने गर्छ।
त्यति बेला त्यो रानुले नै दुःख त्यो निर्देशन दिन्छ कि मान्छेहरूलाई लखेट्न अथवा दुःख दिनेलाई लखेट्न कि उसका सुरक्षा कर्मीहरूले मात्र लखेट्छन्?
रानु मौरी जस्तै सर अब भेरे मौरी सिमल जुन भन्नुभयो सरले त्यसमा लागिरहेछ कुनै कमिलाले जिस्कायो अथवा चाहिँ कुनै
चिलले
हान्यो भनेपछि ऊ रिसाएर अवस्था हुन्छ। त्यो बेलामा चाहिँ मान्छे तपाईँ हामी पऱ्यौँ भनेपछि पक्कै पनि उसले त सबै कुराहरू चिन्दैन तर पनि उसले त्यहाँ बस्यो भनेपछि यसले जिस्कायो कि कसले जिस्कायो भन्ने कुरा थाहा पाउँछ। हामीले बस्यो केही पनि गराएन भने उसले टोक्दैन सर। जब हामीले अलिकति बस्यो टोकिहाल्यो भने जब झार्न खोज्छौँ उसले पक्कै दुश्मन भनेर उसले चाहिँ सङ्केत गरिहाल्छ अनि त्यसपछि झम्तिने पनि हुन्छ सर। तर खासै मौरीले चाहिँ अहिलेसम्म हामी ग्यारेन्टी साथ भन्छौँ मौरीलाई नचलाउँदासम्म यो टोक्ने किरा होइन सर। यो त हाम्रो लागि सुरक्षा नै जस्तो पनि हो सर।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी नेपालमा बढ्दै गएको मौरी पालन व्यवसाय र यसका फाइदाका विषयमा दाङका मौरी पालन व्यवसायी दीपलाल चौधरीसँग छलफल गरिरहेका छौं। मौरी पालन व्यवसाय गर्दा ध्यान दिनुपर्ने कुरा, आइपर्ने समस्या, महको बजारीकरण र अन्तर्राष्ट्रिय निर्यातका विषयमा उहाँसँगको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आजको कार्यक्रममा हामी नेपालमा बढ्दै गएको मौरी पालन व्यवसाय र यसका फाइदाका विषयमा दाङका मौरी पालन व्यवसायी दीपलाल चौधरीसँग छलफल गरिरहेका छौं। यसै हप्ता काठमाडौँमा भएको दोस्रो युवा उद्यम सम्मेलनमा सहभागी हुन आउनुभएका चौधरीसँग मैले नेपाल पर्यटन बोर्डको सभाहालमा भेटेर मौरी पालन व्यवसायका विभिन्न आयामका बारेमा कुराकानी गरेको थिएँ। तपाईँलाई फेरि स्वागत छ।
धन्यवाद सर।
अब मैले तपाईँलाई सोध्ने प्रश्न भनेको, तपाईँले मह उत्पादन पनि गर्नुहुन्छ र विदेश पठाउनुहुन्छ भन्नुभयो, कुन कुन देश पठाउनुहुन्छ विदेश चाहिँ?
विदेशमा चाहिँ अहिले सर हामीले नेपाल सरकारबाट चाहिँ मान्यता प्राप्त भइसकेपछि विदेशको लागि पनि ट्रेड युनियनसँग के गर्नुपर्ने रहेछ, हामी ग्रामीण भएको मान्छेलाई वास्तविक रूपमा नीतिगत कुराहरू थाहा नभएर हामी बाहिर आइसके अवस्था थिएन। यो टुरिज्म बोर्डमा चाहिँ अहिले दोस्रो पटकको हामी आएको छौँ र यसमा चाहिँ हामीले चाहिँ अहिले जापानमा पनि फेसबुक ट्विटरबाट 2000 साथीहरू भेटिनु भयो, अनि अस्ट्रेलियामा पनि हामीले ल्याब परीक्षणको लागि चाहिँ गरिरहेछौँ। तर अब नेपाल सरकारले हामीलाई पनि आधिकारिक रूपमा मान्यता दियो भने हामी पनि पक्कै पठाउँछौँ, साथीहरूलाई चाहिँ खाउन लागि त हामीले पठाइरहेको अवस्था छ। र जुन कुरा सरले आमदानीको र तलबको कुरा अरू कुरा गर्नुभयो, यो पक्कै पनि फाइदा छ सर। अहिले सरको रेडियोमा बोल्दाखेरि सरसँग कुराकानी गर्दाखेरि अहिले गफ लगाए जस्तो होला सर, तर यसमा पक्कै पनि फाइदा छ। किनभने
म यसमा अलिक पछि आउँछु, आमदानी र रोजगारी अनि तलबको कुरामा। यो पहिला पठाउने कुरामा तपाईँहरूले यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पठाउनुहुन्छ कि को व्यक्तिबाट पठाउनुहुन्छ, के कसरी पठाउनुहुन्छ विदेश चाहिँ?
अहिले हामी चाहिँ त्यसरी पठाएको छैन सर। हामी कहाँ चाहिँ यो जपानिजहरू अनि अस्ट्रेलियन साथीहरू चाहिँ नेपालमा आएको क्रममा यहाँ फेसबुकमा हाम्रो महरू राखेपछि हाम्रो मोबाइल नम्बरमा फोन गर्नुहुन्छ अनि हाम्रो चाहिँ फेसबुकमा पनि देख्नुहुन्छ, त्यसपछि हामीसँग सिधै कम्पनीमा आएर हेर्नु भएको छ, चाख्नु भएको छ, त्यसपछि साथीत्वको हिसाबले उहाँहरू चाहिँ आफ्नो साथीहरूलाई पनि पठाइराख्नु भएको छ। अब नेपाल सरकारको नियमकानुसार 1 किलो 1.5 किलो पावको हिसाबले पठाइराख्नु भएको छ, हाम्रो चाहिँ ठुलो मात्रामा पठाएको अवस्था छैन सर। उहाँहरूलाई चाख्ने हिसाबले नेपालको मह कस्तो छ त भनेर चाहिँ उहाँहरू चाहिँ पठाइराख्नु हुन्छ,
पर्यटकहरूले आएर तपाईँको मह उत्पादन र प्रवर्धन गर्न सहयोग गरिरहेछन्। अब तपाईँले कति जति आमदानी गरिरहनु भएको छ, मासिक वार्षिक अर्थात् दैनिक?
मासिक वार्षिक भन्दा पनि सर यो चाहिँ हामीले अहिले क्यालकुलेसन त ठ्याक्कै हुँदैन, तर पनि हामीले वार्षिक रूपमा चाहिँ हाम्रो 35-36 लाखको सेरोफेरोमा कारोबार हुन्छ, सबै खर्च पर्च कटाएर हामीलाई पक्कै पनि फाइदा छ सर।
त्यो भनेको वार्षिक?
हजुर, वार्षिकमा चाहिँ हामीले 3 जना साथीभाइ छौँ र कामदार साथीहरूलाई पनि राम्रै रोजगार दिए जस्तो लाग्छ, उहाँहरूको पनि केही सल्लाह सुझाव पनि हुन्छन् र हामी खानपिन कटाएर उहाँहरूलाई पनि मासिक नेपाल सरकारले दिएको तहश्रेणी अनुसार जुन लेभलको उसको काम क्षमता हेरेर हामीले चाहिँ 15,000-35,000 पनि दिएका छौँ। अहिले ठिकै छ सर, हामीले चाहिँ वार्षिक रूपमा हाम्रो कम्पनीमा सेरोफेरोमा 17-18 लाख जति चाहिँ
आमदानी नै हुन्छ, त्यति कारोबार मध्ये बसेको त्यति आमदानी। तपाईँ 3 जना रोजगारी कतिजनालाई दिइरहनु भएको छ अहिले?
अहिले हामी करार भन्नु भने सर त्यो के अरे मह काट्ने सिजनमा त धेरै हुनुहुन्छ अनि प्याकिङ गर्ने सिजनमा हुनुहुन्छ, हामीले चाहिँ रेगुलर स्टाफ जस्तो चाहिँ हामी 19 जना हामी सहित 19 जना छौँ सर। अरू करारमा चाहिँ छटके जेल्लादारी भनौँ कि करारमा भनौँ, उहाँहरूको चाहिँ अहिले ठ्याक्कै भन्न सकिँदैन सर। अब हाम्रो सिजन अनुसार कुन उसमा फुल अनि महरूको एकटिप्पना रस कसरी दिन्छ, मह कसरी दिन्छ भन्ने कुरा हुन्छ। अराउन्ड फिगरमा चाहिँ हामीले एक सिजनमा कम्तीमा पनि 20-35-40 जनाको सेरोफेरोमा हामी करारमा राख्छौँ सर। अहिले धेरै जसो बाहिर जाने साथीहरू पनि अहिले यहीँकै पर्यटन बोर्डमा पनि 10-12 जना साथीहरूले आफ्नो नाम नम्बर पनि दिनुभएको छ। हामी अहिले सानो समयमा ओरिएन्टेसन दिन सक्दैनौँ, तपाईँहरू दाङ आउनुहोस् नभए तपाईँहरूले चाहिँ यहाँ कुराकानी गर्नुहोस्, हामी कुनै दिन आएर सल्लाह सुझाव दिउँला भनेका छौँ। रोजगारको उसमा चाहिँ हामी खुसी पनि छ सर, उहाँहरू पनि सिकिरहेको अवस्था छ, फ्यामिली सहितका पनि रोजगार पाइराख्नु भएको छ, राम्रै लाग्छ सर। तर अहिले गफ लगाए जस्तो होला, उहाँहरूलाई सोद्धा अझ राम्रो हुन्थ्यो होला।
हुन्छ, मौका भएर हामी त्यहाँ भेटौँला भने तपाईँसित आत्तिनु पर्दैन। अलिकति महको घारको कुरा छ, कति घार तपाईँले व्यवसाय गर्नु भएको छ र उत्पादन कति हुन्छ?
दाईको भनाइअनुसार सर म त्यतिखेर पढ्दै थिएँ, मैले त्यसलाई खासै रुचि राखेको थिएन, 4 घारदेखि सुरु गरेको हो। अहिले हामीसँग एक्टिभ भनौँ कि अथवा चाहिँ राम्रो मौरी एक्टिभ मह राम्रो दिने चाहिँ हामीसँग 350 घार छ र सेरोफेरो कहिले काहीँ घारहरू चेन्ज गर्नुपर्ने हुन्छ, हामीसँग चाहिँ 1100-1200 घार चाहिँ एकदम तयार हुन्छन् सर। हामीले चाहिँ अवस्था हेरेर रानु मौर्यलाई चाहिँ 2 तस जुन अघि नै सरलाई भने रानु मौर्य एउटा घरमा चाहिँ 2 तस पनि सार्ने अवस्थामा कसरी छिटो छरितो सार्ने भनेर चाहिँ हामीले तयारी अवस्थामा हुन्छौँ। हामीसँग 1100-1200 घारहरू छन् सर।
1100-1200 कति दिनमा तपाईँले काट्न मिल्छ त्यो मह?
यो चाहिँ सिजन अनुसार सर, अब तोरीको सिजनमा हामीले हप्ता हप्तामा पनि काट्छौँ सर, अनि रुदिलोको पनि हावापानी मौसम मिल्यो भनेपछि हामीले चाहिँ 2-2 हप्तामा पनि काट्छौँ, सिउरेमा पनि 2-2 हप्तामा हुन्छ, फापरमा पनि 2-2 हप्तामा हुन्छ, सिसोमा चाहिँ दुई हप्ता तिन हप्ताको एकचोटि पनि हुनसक्छ. अब मौसमले क्लाइमेटले राम्रो अवसर दियो राम्रो दियो प्रकृतिले पनि हेऱ्यो भने सर हामी त्यही हो सर एक घारबाट चाहिँ पाँच किलोदेखि मिनिमम पाँच किलोदेखि नौ नौ किलो एघार किलोसम्म पनि अहिले लिएर अवस्था छ सर.
ती सबैलाई जोड्दाखेरि त तपाईँको टन हुन्छ होला.
हजुर धेरै हुन्छ सर. हामी चाहिँ वार्षिक लक्ष्य त बिस एक्काइस टन हो तर पनि त्यो चाहिँ अहिले हामीले चाहिँ मेक्सिमम गइरहेछ सर. अहिले हामीसँग सबै मापन गरेँ मैले यहाँ ल्या रेकर्ड गरेर ल्या त छैन तर हामीसँग अराउन्ड फिगरमा चाहिँ पच्चिस टन चाहिँ पक्कै हुन्छ सर.
अब अलिकति व्यवसाय गर्दै रमाइलोको कुरा गरौँ न. जतिको रमाइलो हुन्छ दुःख त पक्कै पनि हुन्छ होला. तपाईँलाई मनैदेखि सन्तुष्ट हुन्छ तपाईँले जागिर छाडेर डिग्री गरेर पनि मौरी पालन व्यवसाय रोज्नु भयो. काम गर्दै जाँदाहरूलाई यो कृषि कर्म अलिकति झन्झटिलो मान्छन् तपाईँ आफै भन्दैन न कतिको सन्तुष्टि र खुसी अनि रमाइलो हुन्छ काम गर्दै गर्दा व्यवसाय गर्दै गर्दा.
एकजना विज्ञ सरले भन्नुभएको थियो सर उहाँको भनाइ मलाई खलखल आउँछ. उहाँले चाहिँ चालिस वर्षसम्म कमाएपछि चालिस वर्षको उमेरपछि हामी चाहिँ पुग्ने हुनुपर्छ भने जस्तै हामीलाई चाहिँ यो व्यवसायमा कुनै कठिनाइ छैन सर. हामी चाहिँ साँझ बिहान मौरीसँग खेल्छौँ रमाउँछौँ र उसँग रमाए बापत मौरीले चाहिँ हामीलाई मोह दिन्छ. त्यसपछि दिउँसो त हामी आफ्नो घरैसी काम अरू कामहरू पनि गर्न सक्छौँ पार्ट टाइम काम गर्न सक्छौँ. मैले सरले जुन कुराहरू डिग्री कुरा भयो मसँग कृषि पढ्ने भाइ बहिनीहरू पनि आउँछ. मेरो आफ्नो नलेज दिए भएसम्म मैले चाहिँ आफूले अध्ययन गरेका कुराहरू कहिलेकाहीँ चाहिँ थेसिसका लेख्ने कुराहरू सहयोग गर्ने कुराहरू त्यसपछि कहिलेकाहीँ चाहिँ प्रपोजल डेभलप गर्ने कुराहरू पनि मैले चाहिँ सेयर गर्ने गर्छु. दिउँसोको टाइममा चाहिँ हामीले अरू पनि आउट अफ नलेजका कुराहरू गर्न सक्छौँ. यो मौरीसँग चाहिँ खास गरी साँझ बिहान हो सर. अब सिजनमा मात्रै हो हामीले चाहिँ सात सात दिनमा आठ आठ दिनमा चाहिँ गर्ने हो. यो व्यवसाय एकदम राम्रो छ सर. अब हामीले सरसँग रेडियोमा यसरी कुराकानी गर्नुभन्दा मौरी हाम्रै घरतिर मौरीसँगै बज्दा उद्दा काम गर्दा कति रमाइलो हुन्छ भन्ने कुरा सायद मलाई लाग्छ. सरले यो रेडियो पनि छोडेर हामीसँग आउनुहुन्छ जस्तो लाग्छ किनभने हामी युवाहरूले वास्तवमा देश विदेश पलायन किन भइरहेछौँ भन्ने कुरा चाहिँ हामीले आफ्नो खुसी आफ्नो रोजगार स्वरोजगार चिन्न नसके अवस्था पनि भए हिसाबले के गरौँ कसो गरौँ भन्ने चाहिँ युवा अवस्था छ प्रहरी अवस्था छ. नेपाल सरकारले यो दिन्छु ऊ दिन्छु स्वरोजगार दिन्छु यताउति गर्छु भन्छ यो त सब बनावटी कुरा मात्रै हुन्छ सर. अहिले सरसँग यो कुरा गर्दाखेरि बढी गरे जस्तो होला सर. होइन यो चुनावको बेलामा कुन दलले के गरेन भनेन सर सबै गर्यो भन्छ तर अहिले आएर कसले के गरेका छ त्यो त अब प्रश्न गर्ने कि नगर्ने भन्ने कुरा हो. हामी शिक्षित युवाहरूले अर्कापछि किन लाग्ने सर. हामीसँग हात छ जोस छ जाँगर छ दिमाग छ भनेपछि अरूको पछि लाग्नु त कामै छैन नि सर. हामी आफै गर्नुपर्ने हुन्छ. हामी आफै गरेपछि एक्ले शिक्षित व्यक्तिले कृषिमा काम गर्नुहुन्न भन्ने कहाँ लेख्या छ र सर. जागिर भनेको त नेपाली चौकी शाब्दिक अर्थमा जा गएर गिर भन्या हो सर. यो हुन त हो गाउँघरमा मलाई पनि पहिले सुरुमा भन्थे डिग्री गरिरहेको छ फलाना चौधरी केटो उसको गाउँको नाम नै स्कुले छ तर पनि यसले चाहिँ मौरी गरिरहेछ भनेर चाहिँ सुरु सुरुमा मलाई बिहा गर्दाखेरि पनि ल यो त टुपरिया छ किरा चराउँछ यससँग पनि के त दिने होला जस्तो पनि कुरा गरे. पछि सबै बुझ्दै जाँदाखेरि त अहिले सबै मेरा ससुरालीतिरका वरपरका मान्छेले यो त राम्रो व्यवसाय हो भनेर चाहिँ अहिले ग्रेजुएट गरेको मान्छे पनि मसँग चाहिँ सल्लाह सुझाव लिन दिन आउँछन्. अब हुन त सरसँग कुरा गर्दाखेरि ठुलो कुरा गरे जस्तो होला सर. मभन्दा हाई लेभलको साथीहरूलाई पनि मैले चाहिँ मौरीको बारेमा जानकारी दिन्छु. मैले कहिलेकाहीँ चाहिँ आफैलाई लाज पनि लाग्छ यत्रो ग्रेजुएट गर्नुभएको छ सरले अहिले चाहिँ पिएचडी लेभलमा पनि गइसक्नु भएको छ भन्दाखेरि होइन केही कागजमा होला दाइ हामी त थाहा छैन भन्ने कुरा पनि आउँछ. अब यही काठमाडौँको कुरा गर्दाखेरि मैले भने सर रुदुलो रुदुलो चिउरी टोरी फापर सिसो भने कस्तो रूप हो के जाति हो कृषि पर्सन भन्ने यो थाहै रहन्छ जस्तो पनि अलि माफ गर्नुहोला. यो रुदु सुनेर रुदु मैले दिइरहेको कुराकानीमा कुनै भाइ बहिनीहरूलाई चाहिँ नराम्रो पर्या भयो माफी चाहन्छु तर वास्तवमा काठमाडौँ भ्यालीमा त्यो बिरुवा नहुन पनि सक्छ त्यही भएर थाहा नहुनु पनि सक्छ. तर तब हामी कृषि भनिसकेपछि कृषिमा सबै कुराहरू चाहिँ समय सान्दर्भिक अध्ययन गर्दा राम्ररी हुन्छ होला जस्तो लाग्छ.
अब अलिकति व्यवसायको कुरा गरौँ न यो व्यवसाय सुरु गर्दा कति जति लागत चाहिने रहेछ केही युवाले यदि सुरु गर्न चाहनुभयो भने किनकि यो त राम्रो पेसा हो अरूभन्दा धेरै दुःख पनि हुँदैन धेरै लगानी पनि चाहिँदैन होला त्यसैले लगानीको कुरा कति जति चाहिएको होला सुरुवात गर्दा चाहिँ.
क्यासैको कुरा गर्दाखेरि सुरुमा त सर प्लानिङ गर्दाखेरि हामी चाहिँ जुन मौरी व्यवसाय गर्दै हुनुहुन्छ भने त्यो व्यवसाय गर्दाखेरि तपाईँको परिवार खुसी छ कि छैन, त्यसको बजार छ कि छैन, त्यसमा लगानी अनुसार आमदानी छ कि छैन भन्ने कुरा चाहिँ विश्लेषण गर्नुपर्ने हुन्छ। तर क्यासै लगाउँदाखेरि तपाईँहरूले चाहिँ 5-10 हजार तपाईँहरूसँग पैसा नगद छ भनेपछि तपाईँहरूले एक घर राख्नुहोस्, हामी रानु मौरी सहित गरेर 7,500 दिन्छौँ, हुन त अरूलाई चाहिँ 13-14 हजार पनि लिने गरेका छौँ, अलिकति पैसा भएको मान्छेसँग विद्यार्थी लेभलमा भनेको चाहिँ हामीले चाहिँ 50% डिस्काउन्ट दिएर हामी उनीहरूलाई हामी आफै फिल्डमा गएर सिकाउने गर्छौँ, यसो गर उसो गर भनेर। त्यही भएर चाहिँ मैले चाहिँ भने 5-10 हजार भयो भनेपछि एक घर सुरु गर्छ, एक घरबाट चाहिँ हजुरको सिजन अनुसार अर्को 7 महिनापछि त उसले फेरि अर्को घर थप्छ, घर बनाउँदाखेरि त्यो चाहिँ लाग्ने काठहरूको उसले प्रशस्त पाउँछ कुकाठहरू, त्यो कुकाठबाट पनि घर बनाउन सक्छ, अनि फेरि अर्को 2 हप्तापछि उसले फेरि अर्को 4 घर थप्न सक्छ। त्यसरी व्यवसाय सुरु गर्यो भने त हजुरको 5,000-10 हजार उसँग क्यास छ भनेपछि त उसले 3 महिनामा त ऊ 10 घर हुन्छ, 10 घर भयो भनेपछि हजुरको पछि उसको चाहिँ सानो सुब्बा सरहको 12-15 हजार रुपियाँ त उसले मासिक कमाउन थालिहाल्छ सर। अब त्यही हो, मान्छेले एकैचोटि चाहिँ करोडपति बन्न खोज्छ, अब इज्जत ठुलो खोज्छ, त्यो हिसाबले चाहिँ
सुरुवात गर्ने हो भने धेरै पैसा पर्दैन, छुट्टो बुझ्ने हो भने होइन। अनि यो ठाउँको कुरा गरौँ न, कस्तो ठाउँमा मौरी पाल्ने, काठमाडौँमा पाल्न सकिएन अथवा उपत्यका सहर बजारमा पाल्ने कि गाउँहरूतिरै बढी पाल्ने त?
काठमाडौँ उपत्यकामा पाल्न नसकिने भएन सर, तर यहाँको ढुलो धुवाँ यहाँ गाडीका आइने वातावरणहरूले गर्दाखेरि मौरीहरूको जुन आवाज स्वरहरू छ उनीहरूले आफूले आफूलाई चिनाउने रानु मौरीले सङ्केत गर्ने कुराहरूमा यो ध्वनिले गर्दाखेरि के असर पर्न सक्छ,
गाउँहरूतिरै बढी उपयुक्त हुन्छ,
अलिक बढी हुन्छ सर। अब यसमा पनि के अरे, म दाङदेखि काठमाडौँ आउँदाखेरि बिचबिचमा मैले मेरो आँखा नै कस्तो ठाउँमा के रहेछ, कसरी मौरीहरू चर्छन् होला, के होला, यहाँ चाहिँ मौरी छ कि छैन, म कतै कसैको देखेन। धेरै चाहिँ यो आउँदाखेरि धेरै फुलहरू देखेँ, रुदुलो पनि देखेँ, चिउरी पनि सामान्य फुल्न लागेको देखेँ, कतै चाहिँ यो फापर जस्तो बिरुवा देखेँ तर फापर हो कि भने थाहा चिन्न सकेन, बसमा बसे बेला शिशु जस्तो पनि देखेँ, फुलहरू के हुन्छ लदरममा फुलेको पनि देखेँ, मैले बसमा राम्रोसँग निहाल्न त सकेन, तर पनि यस्तो फुलिरहेछ, एक घर दुई घर मौरी बाप है, यिनीहरूले कति राम्रोसँग आहारा पाउँथ्यो होला भन्ने मेरो चाहिँ कल्पना भइरहेको छ। तर बजारमै वरपर भन्दा पनि बाटोघाटोमा चाहिँ युवा साथीहरूले 20-25 घर राखेर गर्न सकेपछि यहाँ चाहिँ यातायातको राम्रो सुविधा छ, गर्न सकिने व्यवसाय पनि देख्छु सर।
पुगे भने यो माग बजारमा माग अहिले बढ्दो छ, तपाईँ पुर्याइरहनु भएको छ कि के छ अवस्था?
माग त सर जब हाम्रो स्वर्गद्वारी बिकन्सन भनेर चाहिँ दाङको मह भनेर खानुहुन्छ, त्यसपछि एक पाउमा हामीले चाहिँ 2-2.5 सय दिन्छौँ, त्यसपछि उहाँले चाहिँ किलो अनि 10 किलो 5 किलो, हिजो मात्रै एकजना सरले चाहिँ चाखेर जानुभयो, म घर गएर सोध्छु, म चाखेँ, फेरि म अलिकति लग्छु भने पछि फेरि साँझ आउनु लिएर जानुभयो, फोन गर्नुभएको थियो सर मलाई जसरी हुन्छ चौधरी भाइ यो रुदिलोको चाहिँ 5 किलो राखिदिनु पर्ला सर, हामी सबैलाई चखाउने ल्याछौँ, सरलाई 5 किलो त नहोला, 2 किलोसम्म चित्त बुझाउनु पर्ला भनेको छु सर। अब अहिले खाँदै जाँदाखेरि दाब्र पतञ्जलीको कुरा पनि ल्याउनु भयो, दाब्र पतञ्जलीलाई चाहिँ हामीले कुनै केही भन्दैनौँ किनभने अब उहाँहरूको कम्पनी कहाँ छ के छ थाहा छैन, तर उसले उहाँहरूको विरोध गर्न पनि खोजाएन सर, उसले 2 भैँसी पालेर देशभरि विश्वभरि चाहिँ दही मही दुध पुर्याउँछु भने जस्तै हाम्रो पनि अब स्वदेशमै आफ्नै स्वदेशी महरू आएको छ, अब पतञ्जली जस्तो दाबर जस्तो हामीले चाहिँ प्रचार प्रसारमा छैनौँ, ग्रामीण भेगमा बसेको अहिले सरसँग कुरा गर्दाखेरि दोस्रो पटक भयो, 3-3 वर्षमा भर्खरै दोस्रो पटक भन्दाखेरि आफैलाई कुरा गर्दाखेरि पनि लाज लागिरहेछ, तर गर्ने के सर, अब हामी चाहिँ पहुँच छैन।
तर माग चाहिँ जे होस् बढ्दो छ, भले तपाईँले आफ्नो कम्पनीको महको प्रचार प्रसार गर्न त सक्नु भएको छैन तर माग एकदम बढ्दो छ,
एकदम सर एकदम, यसमा कुनै शङ्का छैन सर। हामीले त अब खाद्य गुणस्तर विभागबाट पनि नेपालगञ्जबाट परीक्षण गरायौँ सर, जबसम्म उहाँले परीक्षण गर्नुहुन्न तबसम्म हामीले चाहिँ प्याकिङ गर्न पनि पाउँदैनौँ, अनि उहाँहरू पनि चाखेर नेपालगञ्ज दाङमा ठाउँ ठाउँमा पनि लग्यौँ, तर काठमाडौँको रूपमा चाहिँ 2 पटक ल्याएछौँ, जबसम्म उहाँहरूको चाहिँ बाहिर जानुलाई अनुमति दिनुहुन्न तबसम्म चाहिँ हामी राजधानी के उतै ल्याउन नै पर्नु सर। अहिले चाहिँ राम्रै छ सर, माग पनि बढिरहेछ, अब हामीले यस्तै भयो भने काठमाडौँमा चाहिँ कुन ठाउँ के गर्ने भने कहाँ राख्ने भनेर चाहिँ यही मेला भनौँ कि अथवा चाहिँ गोष्ठीमा आएकै बेलामा यही हप्तामा चाहिँ हामीले कुन ठाउँमा राख्छौँ के गर्छौँ भनेर चाहिँ हामीले हाम्रो वेबसाइटमा फोनमा पनि हामी जानकारी गराउँछौँ सर। हामी लक्ष्य त नै यही हप्ताभित्र नै राख्छौँ।
अन्तिममा हामी अन्तिममा छौँ, अब कार्यक्रमको अन्तिमतिर तपाईँले अरू ठाउँमा पनि यसलाई विस्तार गर्ने यो मह पुर्याउने केही सोच योजना बनाउनु भएको छ, अर्थात् तपाईँले यदि कहीँबाट डिमान्ड गर्न चाहे, कसैले तपाईँले फोन गरेर मह लिन चाह्यो माग्न चाह्यो भने के छ तपाईँको योजना चाहिँ?
हामी पक्कै पनि सर धेरै मह लग्ने साथीहरूलाई पहिले त हाम्रो मह चाख्नुहोस् भन्छौँ, सल्लाह सुझाव पनि दिनुहोस्। अब जुन किसिमको मह छ मैले भने सर हामीसँग पाँच किसिमको मह छ, रुदिलो, चिउरी, टोरी, फापर, सिसो, अब आफ्नोमा भर पर्छ। यहाँ चाहिँ काठमाडौँमा धेरै बोसो चिल्लो खाने साथीहरू पनि भित्तिनु भयो, बोसो घटाउनलाई के गर्नुपर्छ, मोटो पनि ल्याउनलाई के गर्नुपर्छ भन्ने कुराहरू पनि आयो। मेरो आफ्नो अध्ययनको सिलसिलामा जानेको कुराहरू र मेरो गुरुले सिकाएको महको बारेमा जानेका कुराहरू मैले सेयर गरेँ। यो चाहिँ हामीले जसरी माग बढ्दै जान्छ हामीले पक्कै पनि विस्तार गर्दै गर्छौँ। अहिले हामी दुईजना आएको छौँ सर काठमाडौँमा, यसको विस्तार चाहिँ हामीले यतातिर खासै भएको छैन। हामीले चाहिँ दाङ कोहकमा दाङ घोराई भयो, पश्चिमतिर चाहिँ कैलाली, कञ्चनपुरतिर, नेपालको ठुल्ठुला सबै होटेलमा चाहिँ हाम्रो महर गइरहेछ, घोराईको ठुल्ठुला सबै होटेलमा चाहिँ हाम्रो महर गइरहेछ। मह पौरखीहरू, मह सम्बन्धी जानकार भएको, महको महत्व बुझेका मान्छेहरू जम्मै हाम्रो मह चाहिँ खाइराख्नु भएको छ। माघको हिसाबले चाहिँ हामीलाई धेरै ठाउँबाट चाहिँ अहिले माघ आइरहेको अवस्था छ।
तपाईँले अघि भन्नुभयो कसरी व्यवसाय सुरु गर्ने, महको मौरीको बारेमा व्यवसायलाई पनि कुरा गर्नुभयो। तपाईँको मह कसैले खान चाह्यो, तपाईँको मह यो कार्यक्रम सुनिरहँदा पनि तपाईँको मह चाख्न चाह्यो, तपाईँको मह किनेर आफ्नो स्वस्थता पनि बढाउन चाह्यो र व्यवसायका बारेमा पनि सोधपुछ गर्न चाह्यो भने तपाईँ के दिनुहुन्छ, आफ्नो सम्पर्क नम्बर के दिनुहुन्छ?
छ सर, म भने सर होइन, म दिपलाल चौधरी हो, मेरो फोन नम्बर 9847915199 हो, सिधै मलाई फोन गर्दा पनि हुन्छ।
तपाईँले दोहोऱ्याइ दिनुहुन्छ नम्बर चाहिँ
9
तपाईँले यसमा फोन गर्नुभयो भने दिपलाल चौधरीलाई भेट्नुहुन्छ, अर्थात् फोनमा कुरा हुन्छ, उहाँसँग मौरीको बारेमा, मौरीको व्यवसायको बारेमा, मह उत्पादनको बारेमा र देश विदेशमा तपाईँले यदि मह आफूले किन्न चाहनुभयो, स्वदेशी मह आफ्नै किसान दाजुभाइले उत्पादन गरेको मह खान चाहनुभयो भने सजिलै सम्पर्क गर्न सक्नुहुन्छ। यी बाहेक अरू अन्तिममा केही भन्नु छ तपाईँलाई?
सरले मसँग जुन कुराकानी भयो सर, म खास गरेर यो सरसँग यसरी कुराकानी होला भने पुरै तयारी अवस्थामा पनि होइन सर, र फेरि यो किरा व्यवसाय गर्ने मान्छे किरा सम्बन्धी मात्रै ध्यान जान्छ, मेरो कुरा सुन्ने साथीभाइहरू अथवा मेरो गुरुवर्गहरू मेरो कुनै कमी कमजोरी भएपछि म पनि यो किरा सम्बन्धी भर्खरै डाइरेक्ट इन्डाइरेक्ट चाहिँ 3 वर्ष लागेको अवस्था छ, यसमा कुनै कमी कमजोरी भएपछि सल्लाह सुझाव पनि यहाँहरूप्रति आशा राख्छु, र कुनै सरले भने जस्तै मह चाहियो अथवा चाहिँ ज्ञान मह सम्बन्धी व्यवसाय गर्न आवश्यक भयो भने म लगायत मेरा हाम्रो टिम छ उहाँहरूसँग पनि सल्लाह सुझावहरू लिन दिन सक्छौँ सर।
हस्, यो समयका लागि तपाईँको मौरी पालन व्यवसायका लागि धेरै धन्यवाद।
धन्यवाद छ सर तपाईँलाई पनि।
उहाँ हुनुहुन्थ्यो दाङका मौरी पालन व्यवसायी दीपलाल चौधरी, नेपालमा बढ्दै गएको मौरी पालन व्यवसाय र यसका फाइदाका विषयमा छलफल गर्दै। उहाँसँगको यो कुराकानीसँगै कृषि विशेष कार्यक्रम बदलिँदै नेपालको आजको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिँदै नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म विष्णु विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।